السلام عليكم.
السلام عليكم.
أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. قرآن کریم سے پتہ چلتا ہے کہ جس طرح عبادت اور دعوت اللہ کا صبر کے ساتھ ایک گہرا تعلق ہے، اسی طرح اصلاح اعمال کا قول سدید کے ساتھ ایک گہرا تعلق ہے۔ درحقیقت بہت سے انسانی خلق ہیں جو بعض خاص عوامل کے ساتھ تعلق رکھتے ہیں اور آپس میں بھی ایک دوسرے کے ساتھ ان کے تعلقات ہیں، اور ایک باقاعدہ نظم و ضبط کے ساتھ انسانی فطرت کے اندر مختلف پہلوؤں میں اسی طرح ایک مربوط نظام نظر آتا ہے جس طرح ایک سائنسدان کو خدا تعالیٰ کی ظاہری کائنات میں ایک مربوط نظام نظر آتا ہے، اور احکامات الہی کا بھی ان کے ساتھ ایک گہرا تعلق ہے جو اتفاقی نہیں بلکہ ایک گہرے نظم و ضبط کے ساتھ وہ تعلق قائم ہے۔ قرآن کریم کے مطالعے سے پتہ چلتا ہے کہ تمام الہی کتب میں سب سے زیادہ نظم اور ضبط کے ساتھ اس تعلق کو قرآن کریم نے ظاہر فرمایا، اور حیرت انگیز طریق پر ان مخفی اسرار کو روشن کیا جو پہلی قوموں سے بھی کی نظر سے بھی اوجھل تھے اور پہلے مذاہب نے بھی ان کو اس طرح ابھار کر پیش نہیں کیا۔ مثلا یہی آیت جس کی میں نے تلاوت کی ہے، اس میں قول سدید کا جس طرح اعمال صالحہ کے ساتھ تعلق جوڑا گیا ہے، میری نظر میں کوئی اور ایسی الہی کتاب نہیں جس نے اس طرح قول سدید کو اعمال صالحہ کے ساتھ جوڑا ہو۔ اور امر واقعہ یہ ہے کہ اتنا گہرا تعلق ہے قول سدید کا اعمال صالحہ کے ساتھ کہ اس تعلق کو نظر انداز کرنے کے نتیجے میں بہت کثرت کے ساتھ معاشرے میں برائیاں پھیل جاتی ہیں، اور اس کا علم نہ ہونے کے نتیجے میں علاج کی سمجھ نہیں آتی کہ علاج کیسے کیا جائے۔ اس کا تعلق نصیحت کرنے والے سے بھی ہے اور اس سے بھی ہے جس کو نصیحت کی جاتی ہے۔ سب سے پہلے تو نصیحت کرنے والوں کو مخاطب کرتے ہوئے میں سمجھاتا ہوں کہ جب تک آپ کی نصیحت میں قول سدید نہ آ جائے اس وقت تک آپ کی نصیحت ہمارے صالحہ کی ترغیب دینے میں ناکام رہے گی، اصلاح احوال میں ناکام رہے گی، کیونکہ قرآن کریم فرماتا ہے قولوا قولا سدیدا یصلح لکم اعمالکم۔ تم اگر اعمال کی اصلاح چاہتے ہو تو پہلے صاف اور سیدھی بات کرنا تو سیکھو، باتوں میں پیچ رکھتے ہو، کجی پائی جاتی ہے، نیتیں کسی اور سمت میں رواں ہوتی ہیں، بات کسی اور سمت میں چل رہی ہوتی ہے، مقصد کوئی اور بیان کیا جاتا ہے اور بات کسی اور ڈھب پہ کی جاتی ہے، ملائمت بھی بات میں ملتی ہے بظاہر، ملمہ کاری بھی ہوتی ہے، نیک نیتوں کا ادعا بھی ہوتا ہے، लेकिन उसके अंदर बाज़ दफ़ा ऐसी छुरियाँ पोशीदा होती हैं जो काटती हैं, और नसीहत करने वाले को और भी ज़्यादा मुतनफ़िर करके दूर हटा देती हैं। और ये बिल इरादा ज़रूरी नहीं कि बिल इरादा हो, बल्कि बसा औक़ात बग़ैर इरादे के ये काम होता चला जाता है और लोग महसूस नहीं करते कि क्यों कोई नसीहत या किसी माशरे पर क्यों कोई नसीहत असरअंदाज नहीं होती। और नेक लोगों में भी ये बात पाई जाती है, बदों में तो इतनी खुलकर पाई जाती है कि उसकी किसी वजाहत की ज़रूरत नहीं है। और जमात अहमदिया के कारकुन चूँकि खुदा के फजल से अमूमी तौर पर तकवा के आला मेयार पर कायम हैं, इसलिए मैं उनको बताना चाहता हूँ कि वो भी इस कमज़ोरी में मुलव्वस हो जाते हैं और उनको इल्म नहीं होता। मुझे चूँकि मुख्तलिफ दुनिया के कोने कोने से जमात के कारकुन अपनी मुश्किलात से आगाह करते रहते हैं और जो दिक्कतें उनको पेश आती हैं उनसे मुतले रखते हैं, इसलिए मुझे निस्बतन ज़्यादा आपके मुकाबले पर यह सहूलत हासिल है कि मैं अंदाज़ा कर सकूं कि हमारी जमात में कारकुनान किस रंग में नसीहत करते हैं और कैसी कैसी मुश्किलात उनको दरपेश हैं। पहली मुश्किल, जैसा कि मैंने बयान किया है, खुद उनकी ही पैदा करदा है। वो बात में बाज़ दफ़ा पेच रखते हैं, बाज़ दफ़ा सख्ती करते हैं, बाज़ दफ़ा तान पाया जाता है, बाज़ दफ़ा नेकी का मख्फी तकब्बुर होता है। एक कमज़ोर इंसान को उसकी कमज़ोरी पर मुतले करते वक्त ऐसा अंदाज पाया जाता है जिससे गोया ये जताना मकसूद हो कि तुम में ये बात है और मुझ में नहीं, तुम माली कुर्बानी इस रंग में पेश करते हो, मैं इस रंग में पेश करता हूँ, मैं खिदमत दीन कर रहा हूँ, तुम खिदमत दीन को ठुकराने वाले हो, तुम मुझे घर पर फेरे डलवाते हो, हालांकि मैं खुदा की खातिर खुदा के नाम पर यह काम करने के लिए तुम्हारे पास आया था। ये और इस किस्म की बहुत सी बातें, इनमें से हर बात कौले शरीफ से हटी हुई है। मसलन ये कहना कि मैं तो खुदा की खातिर तुम्हारे घर के फेरे डालता हूँ और तुम आगे से ये सलूक मुझसे कर रहे हो, तुम्हारा क्या हाल है? ये उसूलन कुरान करीम के उसूल के मुताबिक एक केड़ी बात है जिसका हकीकत हाल पर अगर आप गौर करें तो इस्लाह से कोई ताल्लुक नहीं, बल्कि गुनाहगार करने वाली बात है। इसी मजमून को कुरान करीम में एक दूसरी जगह यूं बयान फरमाता है, ला तमन्नु अलैया इस्लामकुम, कि इनसे कह दे कि मुझ पर अपना इस्लाम ना जताया करो। अगरचे ये दूसरा रुख है लेकिन बुनियादी तौर पर कमज़ोरी वही है। यानी बाज़ लोग आहदर सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर होकर आप पर भी अपना इस्लाम जताया करते थे। कमज़ोरी वही है जब ये हद से ज़्यादा बढ़ जाए तो ये भयानक शक्ल भी इख्तियार कर लेती है कि हुजूर की खिदमत में हाजिर हुए और ये बताया कि हम ये नेकियां करते हैं खुदा की खातिर, ये नेकियां करते हैं आपकी खातिर, मुआशरे ने हमसे क्या सलूक किया है, आपने हमसे क्या सलूक किया है, ये हमारे हकूक हैं जो नहीं दिए जा रहे। इस किस्म की बातें बाज़ अहमक और जाहिल उस ज़माने में भी किया करते थे, और ख़ुद हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम को मुखातिब करके ये बातें कहा करते थे। और हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की तबीयत में इतनी हया थी कि ये सुनने के बावजूद भी जवाब नहीं देते थे। यही वजह है कि अल्लाह ताला ने आपकी तरफ से जवाब दिया और हुक्मन फरमाया कि इनको बता दो ला तमन्नु अलैया इस्लामकुम, अगर तुम्हारा इस्लाम है तो तुम्हारी खातिर है, अगर खुदा की खातिर तुम ये काम करते हो तो मेरी ज़ात पर तुम्हारा कोई एहसान नहीं, इसलिए अपनी नेकियां खुदा से मांगो, अपनी नेकियों का अजर खुदा से मांगो और उसी पर तुम्हारा हक बनता है। मुझे या मेरे गुलामों को क्या आकर बताते हो कि हमने ये किया और हमने वो किया। बस ये उसी बुनियादी कमजोरी की बिगड़ी हुई सूरत है। एक आदमी जब खुदा के नाम पर ये अहद लेकर निकलता है घर से कि मैं रज़ाए बारी ताला की खातिर जमात की खिदमत के लिए निकला हूँ, और अपने लिए नहीं बल्कि खुदा के नाम पर एक नेक काम के लिए अपनी झोली फैला रहा हूँ, तो उसको फिर इन सब बातों के लिए तैयार रहना चाहिए। उसकी दिलशिकनियाँ भी होंगी, लेकिन हर दिलशिकनी अगर वो खुदा की खातिर सब्र से कबूल करे उसका दर्जा बढ़ाने वाली है। हर दफा जब वो किसी दर से लौटाया जाएगा एक एक कदम पर खुदा उसे इतने सवाब अता फरमाएगा कि बाल लोगों की उम्र भर की नेकियां भी उस तरह सवाब हासिल नहीं कर सकती। मगर नीयतें साफ हों और बात सीधी हो। जब भी कोई इंसान खुदा की खातिर निकलता है तो कौले से दी दिए है कि उसका किसी पर एहसान नहीं, ना जमात पर कोई एहसान है, ना उस शख्स पर कोई एहसान है जिससे वो कोई नेक तवक्को रख कर घर से निकला है, जिसे कोई नेक बात कहने के लिए घर से निकला है। जब यह रुख इंसान इख्तियार कर ले और अपने नफ्स का पूरी तरह तजिया करके अपनी नीयतों को साफ करके घर से निकले तो उसके मुंह से कोई कड़वी बात निकल ही नहीं सकती। जब भी उसकी मुखालफत होगी खुदा के नाम पर उसके दिल में एक अजीब सुरूर की लज्जत पैदा होगी, सुरूर की कैफियत पैदा होगी, एक ऐसी रूहानी लज्जत पैदा होगी कि बाहर की दुनिया का इंसान उसका तसव्वुर भी नहीं कर सकता। वो सोच रहा होगा कि इस बेचारे को क्या पता कि मेरे और मेरे खुदा के दरमियान क्या राज़ो नियाज़ हो रहे हैं, इस बेचारे को क्या पता कि इसका हर धतकारना मुझे अपने सबसे ज्यादा प्यारे आका के नजदीक मौजूद करता चला जा रहा है। वो जो कायनात का मालिक है मुझे उसके करीब कर रहा है, तो कौन सा नुकसान का यह सौदा हुआ है? अल्लाह ही के हाथ में इज्जतें हैं, अल्लाह ही के हाथ में जिल्लतें हैं। हमरे वाकया ये है कि खुदा के नाम पर निकले हुए इंसान को जब कोई जलील करता है तो अल्लाह ताला उसको इज्जत बख्शता है, उसे ज्यादा मोहब्बत और प्यार की नज़र से देखता है। फिर उसका क्या हक है कि दूसरे पर एहसान जिताए या कोई कड़वी बात उसे करे? एक चीज दो सिमतों में नहीं बेची जाती। ये हो नहीं सकता कि आप एक चीज किसी एक और शख्स को फरोख्त करके फिर किसी दूसरे से भी उसके पैसे वसूल करने की कोशिश करें। तो कौले सदीद का तकाजा है कि पहले ये फैसला करें कि आपने अपनी कीमत किससे वसूल करनी है, अपने रब से या उस शख्स से जिसको महज खुदा की खातिर आप समझते हैं या इद्दा करते हैं कि महज खुदा की खातिर कोई नेक बात कहने के लिए निकले हैं। ये सिर्फ माली उमूर से ताल्लुक रखने वाली बात नहीं। नमाजों की नसीहत करने के लिए मैंने गुज़श्ता खुतबे में तलकीन की थी, वहाँ भी यही मसला आपको दरपेश आया। इबादत के लिए आप कहेंगे किसी की खातिर उससे तो कुछ मांग भी नहीं रहे, लेकिन बसा औकात बहुत सी कड़वी बातें सुनने में आएंगी। उस वक्त दिल गुर्दा अपना मजबूत करें और सब्र का, जैसा कि मैंने बताया है, बड़ा ताल्लुक है इबादत के साथ। ना सिर्फ ये कि हिम्मत नहीं हारनी, सब्र के साथ उस पर कायम रहना है, बल्कि अपने जहन में ये बात साफ कर लें खुली खुली कि जिस जात की खातिर आप ये काम कर रहे हैं आपकी सारी नेकी और सारा अजर उससे मिलना है। ना जमात पर कोई एहसान है, ना उस शख्स पर कोई एहसान है जिसे आप नसीहत करते हैं, इसलिए उस पर अपनी नेकी की बर्तरी जिताना भी एक गुनाह बन जाता है। अगर इस रंग में आप उसके से बात करें कि बेनमाजी खुदा का खौफ नहीं करते और क्या मुर्दारों वाली ज़िंदगी बसर कर रहे हो, ऐसा भी लोग कह देते हैं। एक मरहूम ईसा साहब बुजुर्ग हुआ करते थे लाहौर के, बहुत दिलचस्प बातें किया करते थे। उनकी एक किसी से गुफ्तगू हो गई नमाज के मसले पर, तो गुफ्तगू के दौरान जब बहस तेज हो गई तो एक ने दूसरे को ये कहा कि तू तो ऐसा बेनमाजी है कि जब तक खुदा तुझे ये ना कहे कि उठो सूरह नमाज पढ़, उस वक्त तक तू नमाजी पढ़। अब उनकी चूंकि आदत थी सख्त कलामी की उन साहब की, इसलिए उन्होंने उठो सूरह नमाज पढ़ खुदा की तरफ भी मंसूब कर दिया। ऐसी नसीहतें तो रद्द अमल पैदा करती, गुस्सा गुस्से के बच्चे पैदा करता है, तलख बात دل میں تلخی پیدا کرتی ہیں اور اس نیکی سے بھی محروم کر دیتی ہیں جو اس تلخ بات کے اندر لپٹی ہوئی ہے. ایک بری چیز بھی اگر آپ خوبصورت کاغذ میں لپیٹ کر پیش کریں تو اس کے قبول ہونے کا زیادہ امکان ہے بنسبت اچھی بات کے جسے برے کاغذ میں لپیٹ کر پیش کریں. چنانچہ قرآن کریم سے پتہ چلتا ہے کہ حسن بات حسن طریق پر پیش ہونی چاہیے, خوبصورت بات خوبصورت رنگ میں پیش ہونی چاہیے. ہاں حضرت صلی اللہ علیہ وآلہ وسلم نے بھی نمازوں کی تلقین فرمائی ہے, لیکن ایسا درد پایا جاتا ہے, ایسا پیار ہے اس تلقین میں, ایسا تسلسل ہے, ایسا صبر ہے کہ حیرت ہوتی ہے دیکھ کر. کامل حسن کسی نے دیکھنا ہو تو حضرت عبدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی سنت میں دیکھیں, اور حیرت انگیز طور پر ان لوگوں کو جو دنیا میں ڈوبے پڑے تھے ان کو خدا والا بنا دیا اور دیکھتے دیکھتے ان کی کایا پلٹ دی. بس نماز کی نصیحت کرنی ہو یا چندوں کی طرف بلانا ہو, خدا کے لیے قربانی کے لیے تحریص پیدا کرنی ہو, جو بھی شکل ہو, آپ قول سدید کے بغیر اس میں کامیاب نہیں ہو سکتے. صاف ستھری سدید کا معنی سیدھا ہے عملا, لیکن اس میں صرف سیدھا پن نہیں پایا جاتا. ایسی بات جو دوسری آزمائشوں سے آلائشوں سے پاک ہو, دوسری کسی چیز کی آمیزش نہ پائی جاتی, سیدھی سادھی کھری بات کوئی ٹیڑھا پن نہ ہو, اس میں ایک بڑی قوت پیدا ہو جاتی ہے, اس میں ایک عظمت پیدا ہو جاتی ہے اور غیر معمولی طور پر کامیابیاں نصیب ہوتی ہیں. دوسری بات اس کے برعکس یہ بنتی ہے کہ جن لوگوں کو نصیحت کی جاتی ہے ان کو بھی اگر قول سدید کی عادت نہ ہو تو وہ نصیحتیں دائیں بائیں اس طرح بکھیر دیتے ہیں جس طرح گتکے کے دو کھلاڑی مقابلہ کر رہے ہوں, ایک وار کرنے کی کوشش کرتا ہے, دوسرا اس وار کو ٹال دیتا ہے, کبھی پینترا بدل کر کبھی اپنے ڈنڈے سے روک کر, اور پوری کوشش ہوتی ہے کہ مجھ پر یہ وار پڑے نہیں. چنانچہ نصیحت کے مقابلے میں بھی صرف یک طرفہ کھیل نہیں ہے, بلکہ وہ لوگ جن کو نصیحت کی جاتی ہے وہ بھی بڑے بڑے گتکے کے کھلاڑی ہوتے ہیں, ان میں بھی ٹیڑھی بات کرنے کی ایسی عادت ہوتی ہے کہ فوری طور پر نفس کوئی بہانہ ڈھونڈتا ہے اور کوئی نہ کوئی عذر تلاش کر لیتے ہیں. وہ عذر جو ہیں وہ بعض دفعہ تلخی کا رنگ اختیار کر جاتے ہیں, بعض دفعہ ملائمت سے پیش کیے جاتے ہیں, مگر دونوں صورتوں میں وہ ٹیڑھا پن ہے, ان میں کوئی سچائی نہیں. جب یہ بات معاشرے میں پیدا ہو جائے کہ نصیحت سننے والا فوراً بہانہ تلاش کرے اور عذر تلاش کرے کہ نصیحت میرے دل پر اثر نہ پیدا کرے, یہ بات پھر وہیں تک نہیں رہتی. اس کا اگلا قدم پھر وہ یہ اٹھاتے ہیں کہ جوابی حملہ کرتے ہیں. ایک آدمی نصیحت کرنے گیا ہے کہ آپ کی بیٹی پردانی کر رہی اور بڑا برا اثر پڑتا ہے, آج کل احمدیت کس دور میں سے گزر رہی ہے یہ آپ دیکھیں تو صحیح, اور اسی معاشرے میں اسی فوج میں جس میں آپ بس رہے ہیں آپ کی بیٹیاں غیر مردوں کے ساتھ خلا ملا کر رہی ہیں, پارٹیوں پہ جاتی ہیں, اور بجائے یہ جواب دینے کے قوم کو کہ تم سے بہتر ہم مسلمان ہیں جو اسلام کی حفاظت کرنے والے ہیں, انہوں نے تو ساری اقدار ہاتھ سے کھو دی, اور ہم ہیں جو اس نہایت ہی بدتر حالت میں بھی, نہایت دکھوں کی حالت میں زندگی گزارتے ہوئے بھی اسلام کی اقدار کی حفاظت کر رہے ہیں. اس کی بجائے وہ جب آپ ان جیسا بننے کی کوشش کرتی ہیں اور سمجھتی ہیں کہ عزتیں اس میں ہیں کہ ہمیں قدیم نہ سمجھا جائے, ہم ان جیسے ہی بن جائیں, شاید اس سے معاشرے کی تلخی کم ہو جائے, تو کتنا برا اثر پڑتا ہے اور ایک جیتا ہوا میدان آپ گویا عملاً اپنے ہاتھ سے کھو دیتے ہیں. جب یہ بات کوئی کہتا ہے تو کئی ڈھب سے یہ بات کی جا سکتی ہے, بعض نہایت ہی لجاجت سے شرم و حیا کے ساتھ معذرت کرتے ہوئے یہ کہتے ہیں کہ ہمارے بھی بہو بیٹیاں ہیں, ہم آپ پر کوئی اعتراض نہیں کرنے آئے, لیکن ایک چیز ہے جو مجھے تکلیف دے رہی ہے. بعض لوگ खुलकर बात करते हैं लेकिन तलखी बीच में शामिल कर लेते हैं, लेकिन जवाब देने वालों का हाल भी उनसे कम नहीं होता। बाज दफा तो जब आप नसीहत करते हैं इस किस्म की तो जवाब में यूं मालूम होता है कि डंडा मारा गया है। कहते हैं तुम्हारी बेटी जो है फलां वक्त देखी गई थी फलां जगह, उसकी होश नहीं करते, तुम्हारी फूफी ने ये किया, तुम्हारी माँ ने ये किया, तुम्हारी बहन ने ये किया और आए हो मुझे नसीहत करने के लिए। तो दोनों तरफ से एक दुनियावी मुकाबला तो शुरू हो जाता है, नेकी के साथ ना नसीहत करने वाले का ताल्लुक रहता है ना नसीहत सुनने वाले का ताल्लुक रहता है। देखना यह है कि अगर बात हक है तो उस पर क्या रद्द अमल होना चाहिए। कौल सदीद करने वाले का रद्द अमल यह होगा कि वो कहेगा मैंने सुन लिया है, मुझे इल्म है, या मुझे इल्म नहीं था तो आपने बता दिया, और आप भी दुआ करें, मैं भी दुआ करता हूँ और कोशिश करते हैं और मशवरा करते हैं किस तरह उस बच्चे की इसलाह की जाए। ये कौल सदीद है, लेकिन जो इतलाएँ मुझे मिलती हैं बदकिस्मती से अक्सर सूरतों में नसीहत करने वाले ने कम अकली से काम लिया होता है और बात को टेढ़ा करके पेश की होती है, और नसीहत सुनने वाला ऐसा खौफनाक रद्द अमल दिखाता है गोया उसकी ज़ात पर हमला किया गया है, उसे नसीहत नहीं दी गई। नतीजतन मुआशरा और बुराइयों से भरने लगता है, तान व तशनी, मुकाबले, एक दूसरे से इनाद, ये ख्याल कि इस शख्स ने मेरे मुतल्लिक ये बात कही है और भी की होगी, वह मुझे मुआशरे में बदनाम करता है, मैं इसके अंदर कीड़े निकालूँ, मैं इसकी बुराइयां लोगों को बताऊँ। तो अजीब नसीहत है कि जो मुआशरे से मुआशरे को बुराइयों से पाक करने की बजाय मज़ीद बुराइयां भरती चली जाती हैं। इसलिए नसीहत करने वाले पर जहाँ ज़रूरी है कि वो भी कौल सदीद से काम ले, वहाँ नसीहत सुनने वाले का भी ये काम है कि गौर करे कि आखिर ये शख्स क्यों मुझे कह रहा है। अगर वो यकीन भी रखता हो कि बदनीयत से कह रहा है तो बात पर गौर करे कि बात सच्ची है या नहीं सच्ची। अगर बात सच्ची है तो बदनीयत का कहना हो या अच्छी नीयत का कहना हो उसके फायदे में है, इसलिए अच्छी बात को कबूल करना चाहिए। हाँ, हजरत सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं अल-हिकमतु ज़ाल्लतुल मोमिन, हिकमत की बात तो मोमिन की गुमशुदा ऊँटनी की तरह है, वो जहां से भी मिलेगी उसे कबूल करना होगा और कबूल किया जाता है। ये तो नहीं कहता कोई कि किसी दुश्मन की तरफ से मुझे ऊँटनी मिली है, मेरी ऊँटनी थी मगर दुश्मन ने दी है इसलिए मैं नहीं लूँगा। तो नसीहत की बात भी हिकमत की बात होती है और उसे मोमिन को अपनी समझ कर कबूल करना चाहिए। ये बीमारी बदकिस्मती से अमूमन मस्तूरात में ज़्यादा पाई जाती है और लजना की रिपोर्टों में इस किस्म की शिकायात नस्बतन ज़्यादा मिलती हैं। और दोनों तरफ ये बड़ी नुमायां तौर पर बीमारी दिखाई देती है कि नसीहत करने वालियां भी अमूमन कुछ ना कुछ ऐच पेच रख लेती हैं और नसीहत जिनको की जाती है वो भी फिर आगे से वैसे ही रद्द अमल दिखाती है। मसलन पर्दे के सिलसिले में रिपोर्टें मिलती हैं और बाज़ इतलाएँ तकलीफ़ देती हैं कि बाज़ ख़ानदानों में जहां पहले पर्दा शुरू किया गया था अब वो समझते हैं कि अब देखभाल की नज़र दूर हो गई है इसलिए बेशक बेपरवाह हो जाएं, और बाज़ बच्चियाँ वापस आकर पर्दों में फिर बाहर निकलनी शुरू हो गई। उनके मुतल्लिक जो इतलाएँ मिलती हैं उसमें मैं समझता हूँ कि नसीहत करने वालियों का भी कसूर है। कौल सदीद का एक ये भी कौल सदीद से हटने का एक ये भी मंजर वहाँ नज़र आता है कि कौल सदीद तो उसकी तरफ रुख रखना चाहिए जिस तक बात पहुँचानी हो, मगर औरतें कौल सदीद छोड़कर वहाँ बात पहुँचाती हैं जहाँ पहुँचाने का ताल्लुक कोई नहीं। यानी कौल सदीद का ये भी मानना है कि निशाना सीधा हो तुम्हारा, जिससे ताल्लुक है उस तक बात पहुंचाओ। ये मतलब तो नहीं कि बेताल्लुक जगह पे बात पहुंचाने शुरू करो, हर तरफ तीर चले सिवाय निशाने के। और बसा औकात ये होता है कि महीनों गुजर जाते हैं, वो बदी बढ़ रही होती है उस तक पहुंचकर उसे हमदर्दी के साथ वसीयत करने वाला कोई नहीं मिलता। और सारे मुआशरे में ये बातें शुरू होती हैं कि देखो फलां की बेटी है, फलां है, फलां है, फलां अहदेदार से इसका ताल्लुक है और इस तरह बेहियाई कर रही, इसे कोई नहीं रोकता। नतीजतन इसका दोहरा नहीं बल्कि कई गुना ज्यादा गुना हो रहा होता है ऐसी बात करने वाले को। अव्वल तो जिस मकसद की खातिर नसीहत होनी चाहिए या तनकीद होनी चाहिए, उस मकसद का इस तनकीद से कोई भी ताल्लुक नहीं रहता। दोयम, माशरे में मायूसी पैदा होती है, फहशा फैलती है, लोग ये जन करने लगते हैं कि बाप अहदेदार दूसरों को नसीहत करते हैं, अपने बच्चियों को नसीहत नहीं करते, दूसरों के ऊपर बातें करते हैं अगर वो करते हों तो, और अपनों की उनको कोई फिक्र नहीं। और ये जो तबसरा है अगर दुरुस्त भी हो तो जो बुराई में मुलव्वस है ना उसको पहुंच रहा है ना उस अहदेदार को पहुंच रहा है जिसके मुतालिक बातें हो रही हैं, और जिन तक पहुंचता है वो ये समझते हैं कि हाँ फिर खुली छुट्टी है, अगर ये होता है तो फिर चले फिर इसी तरह, फिर हम क्यों करें इस तरह। गोया के हुस्न का नमूना पकड़ने की बजाय बदी का नमूना पकड़ने का रुझान मुआशरे में फैलने लगता है। और यहां भी चूंकि नसीहत कौले शदीद से हट गई है इसलिए देख लीजिए कि अच्छाई की बजाय बुराई पैदा कर दी, मुआशरे से खराबी दूर करने की बजाय उसमें एक बदी का इजाफा कर दिया, बल्कि कई बदियों का इजाफा कर दिया। और गीबत के नतीजे में जो अलग गुनाह है एक बदी का वो भी कमाया जाता है। तो कौले शदीद का इतना गहरा ताल्लुक है नसीहत से कि किसी पहलू से किसी सूरत में भी इसको आप भुला नहीं सकते, अगर भुलाएंगे तो शदीद नुकसान पहुंचेगा। जिस शख्स से ताल्लुक है बात का, सबसे पहली अहम बात यह है कि उस तक पहुंचाई जाए और पहुंचाई इस तरीके पर जाए कि वो ये ना समझे कि कोई शरीके का गुस्सा उतार रहा है, कोई और बदला उतारा जा रहा है मुझसे या नीचा दिखाया जा रहा है। एक, दो, तीन, चार, पांच, जितनी दफा भी मुमकिन हो कोई शख्स उसको मिले और मोहब्बत और प्यार और अदब के साथ उसको अलहदगी में बताए कि आपके अंदर ये कमजोरी है जो अच्छी बात है, और हर एक इस तरह करने की कोशिश करे जो भी उसके माहौल में बसता है, फिर देखें कि कितना अजीम दबाव पैदा हो जाता है मुआशरे की तरफ से। जिंदगी ऐसे शख्स की बदमजा हो जाती है जिसे हर तरफ से नसीहत मिल रही हो, उसे अपनी अपनी बदी का मजा नहीं आता किसी तरह। हमरे वाकया ये है कि बदी इंजॉय करने के लिए यानी उसका लुत्फ उठाने के लिए भी मुआशरे की दखल अंदाजी ना हो तो ज्यादा दिलचस्प माहौल में असर आता है। जिन मुआशरों में बदियां खूब लज्जत के साथ मगन होकर की जाती हैं, उस मुआशरे की एक दूसरा पहलू यह है कि वो एक दूसरे में दखल नहीं देते, बिल्कुल एक दूसरे को रोकते नहीं है। चुनाचे जहां जिस जिस मुआशरे में बदी की लज्जत पाई जाती है वहां ये दूसरा पहलू भी जरूर मौजूद होता है। यूरोप आपके सामने पड़ा है, अमेरिका आपके सामने है, दीगर कौमों में भी, सिर्फ यूरोप अमेरिका का सवाल नहीं रहा, जिनको पसमांदा कौमें कहते हैं उनमें भी ये बात फैल गई है कि बदी को के मजे लूटो लेकिन इस शर्त के साथ कि कोई दूसरा उसमें दखल ना दे, किसी का हक ही कोई नहीं आपको कुछ कहने का। क्यों इस बात की एहतियात की जाती है? इसलिए कि बदी का मजा खत्म होना शुरू हो जाता है अगर कोई दूसरा कहना शुरू कर दे कि आपने नहीं करना, यहां तक कि आदमी बेजार हो जाता है, कहता है दफा करो इस चीज को। हर तरफ से लोग ये आवाज उठा रहे होते हैं कि देखें आप ये काम ना करें, आप ये काम ना करें, आप ये काम ना करें। चुनांचे कुरान करीम जब फरमाता है फज़क्किर इन्ना फाते ज़िक्रा, तो उसका एक ये भी माना है, ज़िक्र में शिद्दत भी पाई जाती है, कसरत के साथ नसीहत करो, हर तरफ से नसीहत की आवाज उठनी चाहिए और बड़े जोर के साथ उठनी चाहिए। जब तुम ये करोगे तो लाजमन इसका असर पड़ेगा, ये हो ही नहीं सकता कि मुआशरे में हर तरफ आवाज उठनी शुरू हो जाए और वो आवाज बेअसर जाए। तो पर्दा हो या कोई दूसरी ऐसी नेकी हो जिससे बाज तबके महरूम रह रहे हैं, उनको दोबारा उस नेकी पर कायम करने के लिए قول سدید کا اختیار کرنا اشد ضروری ہے. ان کے متعلق باتیں کرتے ہیں آپ لیکن ان تک نہیں پہنچاتے. جن تک پہنچاتے ہیں ان کو بد بنانے کے لیے پہنچاتے ہیں, معاشرے میں اور گند بھرنے کے لیے پہنچاتے ہیں. اپنی زبان کے چسکے کے لیے آپ نے بظاہر ایک نیکی کا کام پکڑا ہوا ہے جو سارے معاشرے کو تباہ کر دیتا ہے. اس لیے وہاں ستاری سے کام لینا چاہیے بجائے اس کے کہ فحشا کریں. اس موقع پر ایک ستاری کی صفت ہے, اسے بھی تو اپنایا کریں بجائے اس کے کہ کسی کی بدی کھول کھول کر لوگوں میں بیان کرنا شروع کریں. ستاری کا معنی یہ ہے کہ لوگوں سے چھپائیں اور اس سے بھی علیحدگی میں بات کریں اور درد دل کے ساتھ بات کریں اور بار بار کریں. وہ ناراض بھی ہو تو ہمدردی سے کہیں کہ دیکھیں ہمارا تو کام, ہمیں تو خدا نے مقرر فرمایا اس کام پر, ہم تو آپ کو کہیں. لوگوں کے گھروں میں اس نیت سے جائیں, ایک جاتا ہے دوسرا جاتا ہے, ایک خاتون آتی ہے تو کوئی دوسری چلی آتی ہے اور بار بار آ کے کسی بیوی کو سمجھا رہی ہیں کہ بیوی آپ نے یہ فیل کیا, مزہ نہیں آیا, اچھی بات نہیں ہے, آپ دیکھ نہیں رہی کہ احمدیت پہ کیا حالات ہیں. لوگ انگلیاں اٹھائیں گے اور کچھ نہیں, تو شماتت آداد سے کی خاطر ہی, اس سے بچنے کی خاطر ہی آپ کچھ اپنے اندر تبدیلی پیدا کریں. اس نیت سے اگر آپ چھپیں گی تو وہ کوئی منافقت تو نہیں, وہ تو ایک نیک ارادے کے خاطر اپنی بدی پہ پردہ ڈھانپنے والی بات ہے, اور کچھ نہیں تو یہی صحیح. یہ نصیحت براہ راست اس کو دور کرنے کی نصیحت, قرآن کریم کی کوئی آیت تلاش کر کے اس کا ترجمہ بتانے کی ضرورت, حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی کوئی عبارت لے کر اس سے مرصع ہو کر نکلے اور وہ جا کر اس کے سامنے پیش کرے. کئی طریقے ہیں نصیحت کے, بڑے اچھے اچھے اور پیارے پیارے, ان سب کو آپ اختیار کریں تو پھر رپورٹوں کی ضرورت نہیں باقی رہتی. لیکن پھر اگر رپورٹ کرنی ہے تو پھر طریقہ کار کے مطابق رپورٹ کریں. جس جماعت کے عہدے دار سے اس کا تعلق ہے اس کے پاس پہنچیں, اس کو بتائیں کہ ہم یہ کوششیں کر چکے ہیں, اب ہمارے بس کی بات نظر نہیں آتی, آپ کوشش کریں کہ کوئی قدم اٹھایا جائے. اس کی بجائے اچانک, پہلے تو معاشرے کو خود گندا کرتے ہیں لوگ اور پھر اچانک یہ توقع رکھتے ہیں کہ فوراً اس شخص کو کاٹ کر جماعت سے باہر پھینک دیا جائے. یعنی یہ ہمدردی ہے, یہ رخ ہے تمہارے تقویٰ کا کہ جب تک عضو بیمار تھا اس کو صحت مند کرنے کی طرف تو توجہ کوئی نہیں کی, اور جب کاٹنے کا وقت آیا تو بڑی دلیری کے ساتھ, جس طرح بڑا آسان کام ہے جماعت سے کاٹ کر الگ کرنا, اس طرح تم اس کو کاٹ کر الگ پھینکنا چاہتے ہو. کوئی سچی ہمدردی نہیں. ہاں, حضرت صلی اللہ علیہ وسلم تو فرماتے ہیں کہ مومن کا حال تو ایک بدن کا حال ہے, ایک انگلی کو بھی تکلیف ہو تو سارا بدن بے چین ہو جاتا. یہ بے چینی اگر محسوس ہو تو کبھی ہو نہیں سکتا کہ انگلی کو تکلیف ہو تو انسان کہے کوئی بات نہیں ہوتی ہے, بلکہ انجوائے کرنا شروع کرے, اس پہ لطف اٹھانا شروع کرے کہ بڑا مزہ آ رہا ہے, اس کو تکلیف ہے, اب میں اس کو اور بھی اگر انگلی سمجھ سکتی ہے تو اس کو تانے بھی دوں کہ دیکھ لیا تم یہ کس مزے میں تم زندگی بسر کر رہی ہو, تم نے یہ حرکت کی تھی, اب یہ اس کا دکھ اٹھا رہے ہیں. یہاں تک کہ تکلیف بڑھنی شروع ہو جائے, بڑھتی چلی جائے, پھر وہ خوشی خوشی ڈاکٹر کے پاس جائے گا, اس کو کاٹو اور پھینکو. پاگل پن کے سوا اس رویے کو اور کوئی کیا کہہ سکتا ہے؟ بس بدن کی مثال دے کر آن حضرت صلی اللہ علیہ وسلم نے معرف کا ایک اور مضمون بھی ہم پر کھول دیا. اصلاح معاشرہ کے اندر جو مخفی امور کار فرما ہیں ان پر ایک اور جہت سے بھی روشنی ڈال دی. اب نے فرمایا کہ تم دوسروں سے بھی معاشرے کی اصلاح کے سلوک وقت ویسے ہی سلوک کرو جیسے اپنے بدن کے کسی چھوٹے سے چھوٹے عضو سے کرتے ہو. مگر جیسا کہ میں نے بیان کیا ہے, جب قول سدید سے بات ہٹتی ہے تو پھر خرابیوں پر خرابیاں پیدا ہونی شروع ہو جاتی ہیں. اصل نشانے پر نہیں لگتی اور غلط نشانوں پر لگتی ہے, جس کو بچانا ہے اس کو بچانے کی بجائے دوسروں کو مارنا شروع کر دیتی. بیمار انگلی ہو اور کاٹ دیں آپ کو ہاتھ یا بازو, ویسی بات ہو. اردو میں محاورہ ہے, ماروں گھٹنا پھوٹے آنکھ, کہ ماروں گھٹنا تو آنکھ پھوٹ جائے, मतलब ये है कि नीयत किसी और चीज़ की करूं और नुकसान किसी और जगह ज़ाहिर हो जाए। तो ऐसी नसीहतें तो इसी किस्म का असर दिखाती हैं कि जिस जगह जिस बीमार हिस्से की इस्लाह मकसूद हो उसकी तो नहीं कर सकते, और जिस जो सेहतमंद हिस्सा बेचारा बचा हुआ था उसको बीमार कर देते हैं। लेन देन के मामलात हैं उनमें भी यही कैफियत है। अक्सर लेन देन के मामलात में खराबियों की जड़ टेढ़ी बात है। जब दो आदमी मिलकर एक काम करते हैं या कोई लेन देन का मामला करते हैं तो शुरू में ही टेढ़ी बातें हैं, मुलम्माकारी की बातें हैं जो आइंदा खराबियों की बुनियाद डाल देती हैं, और जब मामला हाथ से गुजर जाता है फिर वही मुतालबे दोनों तरफ से शुरू हो जाते हैं कि अब इसको काटो और फेंको, ये अच्छा अहमदी मुआशरा है जिसमें इस किस्म के लोग पाए जाते हैं। हमारे वाकया ये है कि बसा औकात खराबी दोनों तरफ होती है, सिर्फ एक तरफ नहीं होती। एक शख्स लालच देता है धोखा देकर, दूसरा अमदन समझते हुए कि ये तरीक़ेकार इस्लाम में जायज़ नहीं है, उस लालच को कबूल कर लेता है। चुनांचे लेन देन के बहुत से ऐसे मामलात हैं जिनमें दोनों तरफ की ऐसी खराबियां मौजूद हैं, एक फरीक अपने आप को कुलियतन मासूम समझ रहा है हालांकि ये दुरुस्त नहीं होता। मसलन कई मामलात हैं, एक मैं मिसाल आपको खोल कर बताता हूँ। एक शख्स आया है, वो कहता है मेरे साथ तजारत करो और मैं तुम्हें 25% या 40% सालाना मुनाफा दूंगा। अब जाहिर बात है कि 40% देना सालाना और उसका ना मुनाफा रखना, ये धोखे के सिवा कुछ नहीं है। जब फिक्स्ड है प्रॉफिट, जब मुअय्यन हो गया नफा, तो उसको नफा कहने का तो फिर हक ही नहीं बाकी रहता, उसको तो सूद कहा जाता है इस्लामी इस्तेलाह में। मुद्दत मुअय्यन हो गई, नुकसान का कोई एहतमाल बाकी नहीं छोड़ा, रकम मुअय्यन हो गई और मुनाफा नाम रख दिया। अब कोई दूसरा आदमी जो जानकर भोला बन जाए और मुनाफा कहकर इसको कबूल कर ले और बाद में मुकदमे लेकर जमात के पास आ जाए कि मुझसे तो बड़ा धोखा हो गया है, वो बड़ा शरीफ आदमी बनता था और इस तरह मेरा मुनाफा खा गया, वो तकवा से काम नहीं लेता। उसको सोचना चाहिए कि मुनाफा क्या, तुमने सूदखोरी की खातिर एक बहाना ढूंढा था और तुम्हारी इस बदी से फायदा उठाया उसने। अगर तुम्हें तकवा होता तो उसी वक्त तुम समझ जाते कि ये मामला गलत है। जो कहते कि इस उसूल पर मैं हरगिज़ काम करने के लिए तैयार नहीं। अगर मुनाफा होता है तो मुनाफा होगा, अगर नुकसान होता है तो नुकसान होगा, और मैं ऐसे ज़राए अख्तियार करूँगा कि मेरा रुपया तुम्हारे पास महफूज रहे। ये चीज़ ज़राए को महफूज करना और अक़ल से काम लेना और ऐसी ज़मानतें तलब करना जिससे रुपया नुकसान में ना जाए, ये तभी पैदा हो सकती है अगर लफ्ज़ इंसान को धोखा ना दे। 25% या 40% की लालच ऐसा मगलूब कर देती है आदमी को कि आदमी समझता है कि अगर यहाँ मैंने सौदाबाजी की तो ये फिर मुझे छोड़ देगा, किसी और के पास चला जाएगा। इसलिए अमलन अपने नुकसान के इकदाम वो खुद कर लेता है शुरू में, और इस बात का की हिम्मत नहीं पाता कि उससे खुलकर जमानतें तलब करे। चुनाचे जब ये मामला आगे बढ़ता है तो लाजमन इस मामले ने बदी पर मुंतज होना है, क्योंकि आगाज ही बदी है इसे। और जब हो जाता है तो फिर दोनों फरीक जमात से अपने हक में फैसले चाहते हैं, और अगर हक में किसी के फैसला ना हो तो कहता देख लो ये इंसाफ है। हर मामला जिसकी आप छानबीन करेंगे, हर मामला जिसकी तह तक उतरेंगे, वहां आपको कौले सदीद से हटना दिखाई देगा। पहला कदम हट जाता है कौले सदीद से तो रुख बदल जाता है मामले का, मकसद गंदा हो जाता है, रुख ही तब्दील हो जाता है, इसलिए उसके अच्छे नतायज का सवाल ही पैदा नहीं होता था। इसलिए लेन देन के मामलात हों उसमें भी कौले सदीद जरूरी है और छानबीन करनी चाहिए। ये दुरुस्त है कि गुज़श्ता चंद सालों में खुदा ताला के फजल से ऐसी शिकायतें कम आ हो गई हैं, लेकिन हैं अभी तक, और इस फिज़ा में ये बहुत ही ज़्यादा तकलीफ देती है। पहले भी देती थी, लेकिन अब तो बहुत ही ज्यादा हैरत होती है कि ये दिन है कोई अहमदियों के आपस में लड़ने के या बदमामलियां करने के। आपस में मामला दुरुस्त करो, अपने खुदा के साथ मामले दुरुस्त करो, तकवा से काम लो, बाज नेकियां बाज दिनों में आम फायदा देती हैं, मगर बाज दिनों में बहुत ही ज्यादा फायदा देती हैं। इसी तरह बाज बतियां हैं जो आम दिनों में एक नुकसान रखती हैं, लेकिन बाज दिनों में बहुत ही ज्यादा नुकसान रखती हैं। चुनांचे कुरान करीम से पता चलता है कि यहूदियों की बाज बतियां जो सब्त के दिन वो करते थे, वो गैर मामूली तौर पर खुदा तआला की नजर में आई, और कुरान करीम ने बार बार उसका जिक्र फरमाया, उनका जिक्र फरमाया कि सब्त का दिन जो खास इबादत का दिन था उसमें वो लोग इन बदियों में मुलव्वस होते थे। तो बाज जमाने होते हैं वो भी यही तकद्दस इख्तियार कर जाते हैं, जैसे सब्त का तकद्दस था किसी जमाने में या जुमा का तकद्दस है। उन जमानों में खसूसी एहतियात की जरूरत है। आम हालात में भी मामलात को खुश उसलूबी से निभाना और साफ सुथरा रखना एक मोमिन का खासा होना चाहिए, लेकिन इन हालात में बदमामलगियां तो बहुत ही ज्यादा तकलीफ की सूरत पैदा कर देती हैं। फिर मुआशरे के अंदर जो दुख हैं मियां बीवी के ताल्लुकात में या बच्चों के और माँ बाप के ताल्लुकात में, वो भी इस लायक हैं कि उनकी तरह जमात खुसूसी तवज्जो दे। बहुत सी शिकायात ऐसी मिलती हैं, बाज माओं की तरफ से हैं, बाज बापों की तरफ से हैं, अपने बच्चों के मुतल्लिक या अपने बहू बेटियों के मुतल्लिक। इसी तरह बरक्स मामला है कि बीवी की खावंद के खिलाफ शिकायत है, खावंद की बीवी के खिलाफ शिकायत है, और इन सब मामलों में कुछ ना कुछ कजी पाई जाती है। अक्सर तो मैंने देखा है कि शादी का मामला जब तय हो रहा होता है, सारी खराबियों का बीज उस वक्त बो दिया जाता है। अक्सर शिकायतों में ये बात नजर आती है कि जब शादी हुई थी तो हमें ये बताया गया था और अब ये निकला। कभी बीवी शिकायत करती है, कभी खाउन ये शिकायत करता है कि फलां बीमारी हमसे छुपाई गई, अब जब ये घर आई तो पता लगा कि इस बीमारी में मुलव्वस है और ये ऐसी चीज़ है जो मेरी तबीयत उसको बर्दाश्त नहीं कर सकती, मैं क्या कर सकता हूँ। बाज़ बताया जाता है कि ये कहा गया था कि ये माली लिहाज से ये हैसियत रखता है, और बड़े सब्ज बाग दिखाए गए थे, जब हमने शादी कर ली तो पता चला कि बिल्कुल बरक्स किस्सा है। तो ऐसे मामलात भी हैं जिसकी वजह से बहुत से घर दुखों का गहवारा बन गए हैं, और बाज बच्चियां हैं बेचारी, उनकी ज़िंदगी इस तरह कट रही है कि एक बच्चा ये एक बेटी है, वही उनकी उम्मीदें हैं, वही उनकी ज़िंदगी का सरमाया है, वही उनका बिल आखिर दिलदारी का कोई सहारा है, और बाप हैं जो उस मामले में भी उनको दुख देने से बाज ही नहीं आ रहे, मुसलसल तकलीफ देते चले जा रहे हैं बच्चे के ज़रिए। हालांकि कुरान करीम ने बिल्कुल साफ तौर पर यह फरमाया है कि कोई वालदैन में से ऐसा ना हो जिसको उसके बेटे की तरफ से, बच्चे की तरफ से तकलीफ दी जाए। बच्चे की तरफ से तकलीफ एक बहुत ही ज्यादा गहरा जख्म डालने वाली तकलीफ है, गहरा जख्म लगाने वाली तकलीफ है, इसलिए इसकी एहतियात करनी चाहिए। मैंने देखा है बाज खावन जो बीवियों से अलहदा हो जाते हैं, वो शादियां भी कर लेते हैं दूसरी, उनकी औलाद भी हो जाती है, लेकिन बगैर वजह के, महज इसलिए कि वो समझते हैं कि यहाँ कानून हमें हक देता है, वो इसरार करके तकलीफ देकर बीवी से बच्चों को अलहदा करते हैं, या माँ से कहना चाहिए बच्चे को बच्चों को अलहदा करते हैं। वो हक अकल अलग बात है, इंसानियत और तकवा और शराफत और हुस्न व एहसान का सलूक एक अलग मामला है। काजी के सामने जब ये मामला जाएगा तो बाज़ दफ़ा काजी मजबूर होगा कानूनन ये फैसला देने पर, लेकिन सिर्फ इंसाफ का मामला तो कोई चीज़ नहीं है। कुरान करीम इंसाफ पर कहाँ ठहरता है? कुरान करीम तो उस इंसाफ के मज़मून से निकलकर हुस्न व एहसान के मज़मून में दाखिल कर देता है मुआशरे को। कुरान करीम तो हुस्न व एहसान के मज़मून से आगे कदम बढ़ाकर اتائے ذی القربیٰ کے مضمون میں داخل کر دیتا ہے معاشرے کو, وہ ساری باتیں بھول جاتے ہیں آپ اس وقت. یہ بھول جاتے ہیں کہ آپ کا ایک مستقبل ہے, آپ کے دل لگانے کے سامان ہیں, آپ کے اور ذرائع ہیں, اس بیچاری کے پاس کچھ بھی نہیں رہا ہو اس کے ساتھ اس نے سلوک کیا جائے. ہاں اگر نیکی اور بدی کا معاملہ ہو, اگر یہ خطرہ ہو کہ وہ عورت شریعت کے معاملے میں باغیانہ رویہ رکھتی ہے, اولاد کا دین تباہ کا دین خراب ہو جائے گا, اس کا مستقبل تباہ ہو جائے گا, پھر بالکل اور معاملہ ہے. لیکن بسا اوقات یہ نہیں ہوتا, بلکہ محض ایک دشمنی, ایک انتقام, دکھ دینے کا ارادہ ان چیزوں پر آمادہ کرتا رہتا ہے اور صرف حق کی بحث ہو رہی ہوتی ہے. حق کی بحث کرنے والوں کو یہ بھی سوچنا چاہیے کہ خدا تعالیٰ کے حضور بھی حق کی بحثیں چلائیں گے. اگر حق مانگیں گے تو آپ کے پلے کچھ بھی نہیں رہے گا, احسان مانگیں گے تو پھر آپ کی بخشش کی توقع ہو سکتی ہے, کیونکہ خدا تعالیٰ کے مقابل پر تو کسی کا حق نہیں ٹھہر سکتا. جو کچھ اس نے دیا ہے وہ اتنا زیادہ ہے, اور جو کچھ اس کے لوازمات ہیں وہ ممکن نہیں کہ آپ ادا کر سکیں. جو خدا کی دین کے مقابل پر حقوق آپ پر قائم ہوتے ہیں اس کا ہزارواں لاکھواں حصہ بھی آپ ادا نہیں کرتے. تو حق کی بات چلاتے ہیں اس طرح, انصاف کی بات چلاتے ہیں, تو پھر خدا کے سامنے بھی پھر انصاف کی توقع لے کے جائیں, حسن و احسان کا معاملہ بھول جائیں. پھر احمدی معاشرہ محض انصاف پر قائم نہیں ہو سکتا, یہ تو پہلا قدم ہے. پہلے اس کو انصاف سے بھریں, پھر اگلے قدم اٹھائیں حسن و احسان سے بھر دیں, پھر اطاعت ذی القربیٰ کا مضمون اس میں پیدا کریں, اس سے سجائیں احمدیت کو, پھر استقبال کریں ان قوموں کا جن کو آپ اسلام کی طرف بلا رہے ہیں. ان چیزوں سے عاری معاشرہ ہو اور دعوت عام ہو کہ ہماری طرف آؤ, یہ نہایت ہی بے وقوفوں والی بات ہوگی, دنیا سے دھوکہ کرنے والی بات ہوگی. کیوں وہ آپ کی طرف آئیں؟ آئیں تو آپ کا نہیں بلکہ اسلام کا منہ گندا سمجھتے ہوئے, اسلام کا منہ کالا دیکھتے ہوئے آئیں گے. وہ سمجھیں گے کہ آپ اسلام کا نمائندہ ہیں, آپ کے معاشرے کی بدیاں دیکھیں گے تو سمجھیں گے یہی اسلام ہے, اور یہی ہوتا بھی ہے. آج یورپ میں ہر جگہ یہی سلوک ہو رہا ہے اسلام کے ساتھ. کوئی مسلمان ملک ہے, کوئی مسلمان علاقہ ہے, کوئی مسلمان قوم ہے, یا لوگ ہیں جو یہاں آ کر بس گئے ہیں, ان کے اعمال سے وہ اسلام کا چہرہ دیکھتے ہیں اور پھر اسلام پر مذاق اڑاتے ہیں اور اسلام کو گندا سمجھتے ہیں, ہزار ہزار قسم کے طعنے دیتے ہیں. ان پر یہ بات سچتی نہیں, درست ہے, لیکن آپ تو ان کی اصلاح کا دعویٰ لے کر اٹھے ہیں, آپ پر کیسے سچ جائے؟ ان سے تو توقعات ہیں نہیں, کیونکہ انہوں نے وقت کے امام کا انکار کر دیا ہے. آپ نے تو انکار نہیں کیا, آپ تو آمنا و صدق نہ کہنے والوں میں ہیں, اس لیے آپ سے توقعات اور قسم کی ہیں. ان ساری برائیوں کا جن کا میں نے ذکر کیا ہے, سدے باپ کرنا جماعت احمدیہ کا کام ہے بالحیثیت مجموعی, اور ہر فرد بشر کا کام ہے آپ میں سے. اس لیے قول سدید کا دامن پکڑ لیں, جب آپ بات کہنے لگیں تو اپنے نفس کا تجزیہ بھی کیا کریں کہ میں کیوں بات کہہ رہا ہوں. بسا اوقات آپ محسوس کر لیں گے اگر تقویٰ کے ساتھ اپنا تجزیہ کریں گے کہ آپ کی بات میں کوئی کجی تھی. بسا اوقات آپ فیصلہ کر لیں گے کہ نہیں, یہ چھوڑ ہی دو اس بات کو, یہ بات مزہ نہیں آیا, اس بات میں وہ حسن نہیں ہے جو اسلام مجھ سے چاہتا ہے. پھر جب آپ سے کوئی بات کہی جائے تو بالکل اس کے برعکس مقابل پر حسن, مخالف پر حسن زنی کی کوشش کریں, اور اپنے اوپر بدزنی رکھیں اس معاملے میں کہ ہاں ہو سکتا ہے مجھے پتہ نہ ہو سکتا ہے میری برائیاں مجھ میں چھپی ہوئی ہوں اور میں تلاش کروں اور کریدوں تو نکل آئیں. مگر نصیحت کرنے والے کو میں نے صرف شکریہ کہنا ہے, اس کے خلاف کوئی بات نہیں کرنی. یہ رجحان پیدا کریں, اور بسا اوقات آپ یہ معلوم کر کے حیران ہوں گے کہ برائیاں ہوتی ہیں اندر, ایسی گندی عادت پڑ جاتی ہے انسان کو دفاع کرنے کی بے وجہ, کہ اس کی فطرت ثانیہ ہو جاتی ہے, وہ بے برائی اپنے اندر رکھتے ہوئے بھی پہلا رد عمل یہ دکھاتا ہے کہ نہیں یہ اس نے مجھ پہ بات کی ہے, بالکل نہیں, مجھ میں تو ایسی بات کوئی نہیں, عادت بن جاتی ہے. تو معاشرے کی اصلاح کوئی آسان کام نہیں ہے، اس کے لیے آپ کی حکمت کو بھی تیز ہونا پڑے گا، تجزیے کی طاقتوں کو آپ کو سیکل کرنا پڑے گا، تقوی اختیار کرنا پڑے گا. اور یاد رکھیں، یہ آخری بات یہ ہے کہ خالی قول سدید کوئی چیز نہیں ہے جب تک تقوی کے ساتھ اس کا پیوند نہ ہو. یہ جتنی باتیں میں نے کہی ہیں قول سدید کے نام پر، یہ تقوی کے ساتھ تعلق رکھیں تو اصلاح معاشرہ ہوتی ہے، ورنہ نہیں ہوتی. چنانچہ آپ یہ معلوم کر کے تعجب کریں گے کہ وہ قومیں جن میں بہت بدیاں پھیلی ہوئی ہیں، مثلا شمالی یورپ ہے، اس میں قول سدید کا معیار ہماری قوموں کی نسبت بہت اونچا ہے. انگلستان میں بھی، جرمنی میں بھی، اسکینڈینیوین ممالک میں بھی، اور کئی قومیں ہیں جن میں قول سدید کا معیار اکثر مشرقی قوموں کی نسبت بہت اونچا ہے، لیکن برائیاں پھر بھی ہیں. تو یہ آخری بات ہمیشہ یہ مد نظر رکھیں کہ قول سدید فی ذات ہی برائیاں دور کرنے کا اہل نہیں ہوتا جب تک اس کا تقوی سے پیوند نہ ہو. یہ وہ ہتھیار ہے جب تقوی کے ہاتھوں میں آتا ہے پھر یہ برائیوں کی جڑیں کاٹتا ہے اور حسن کو ابھارتا ہے، اور اگر یہ تقوی کے ہاتھ میں نہ ہو تو پھر برائیوں کے اضافے کا بھی موجب بن جایا کرتا ہے. وہاں قول سدید کا یہ مطلب ہو جاتا ہے کہ تم اپنے کام سے کام رکھو، میں اپنے کام سے کام رکھوں، یہ برائی مجھے اچھی لگتی ہے، میرا حق ہے، میں اختیار کروں گا. یعنی قول سدید رفتہ رفتہ بے حیائی کے لیے استعمال ہونا شروع ہو جاتا ہے. وہ کہتے ہیں ٹھیک ہے، سارے کرتے ہیں، میں بھی کروں گا، کوئی بات نہیں. ایسی عجیب عجیب شکلیں اختیار کر لیتا ہے قول سدید شیطانی قوتوں کے ہاتھ میں کہ حیرت انگیز طور پر یہ حسین ہتھیار برے نتائج پیدا کرنے لگ جاتا ہے. جیسے نلائی کی جاتی ہے کھیتوں کی، ایک اچھا زمیندار اسی ہتھیار سے اچھی نلائی کر دیتا ہے، جڑی بوٹیوں کو کاٹ کے باہر، پکھاڑ کے باہر پھینک دیتا ہے، اور ایک ناواقف، نہ صرف یہ کہ پودے جن کی حفاظت کرنا مقصود ہے ان کو کاٹتا ہے، اور گندی جڑی بوٹیاں اسی طرح رہ جاتی ہیں، بلکہ بعض دفعہ اپنے پاؤں بھی کاٹ لیتا ہے. تو قول سدید کا خدا تعالیٰ نے تقوی سے پیبند رکھا ہے اور اس شرط کے ساتھ اس کو ذریعہ اصلاح بنایا ہے. فرمایا یا ایھا الذین آمنوا اتقوا اللہ وقولوا قولا سدیدا، اے وہ لوگوں جو تقوی اختیار کرتے ہو، ہم تمہیں بتاتے ہیں کہ اگر قول سدید کا ہتھیار اپنے ہاتھ میں پکڑ لو گے تو عظیم الشان نتائج پیدا ہوں. یصلح لکم اعمالکم، خدا تعالیٰ اس کے نتیجے میں تمہارے اعمال کی اصلاح کرے گا. ویغفر لکم ذنوبکم، اور چونکہ تقوی کا مضمون یہ بتاتا ہے کہ ہر بات جو سیدھی کی جاتی ہے وہ اللہ کی خاطر کی جاتی ہے، اسی لیے میں نے شروع میں ہی آغاز ہی اپنے مضمون خطبے کا اسی بات سے کیا تھا کہ نیتوں میں قول سدید رکھیں اور نیتیں خدا کی طرف لے جائیں ساری، سیدھا نیتوں کا پیغام خدا کے حضور، خدا کے قدموں سے ہو. یہی مضمون ہے جو قرآن کریم بیان فرما رہا ہے کہ اے وہ لوگوں جو تقوی رکھتے ہو، جن کی ہر بات خدا کی خاطر ہوتی ہے، جن کی ہر بات اس خوف سے ہوتی ہے کہ خدا ناراض نہ ہو جائے، تم اگر قول سدید اختیار کرو گے تو تم عظیم الشان نتائج، تم دیکھو گے کہ معاشرے میں عظیم الشان نتائج پیدا ہو رہے ہیں، لیکن وہ تم نہیں کر رہے ہو گے. یصلح لکم اعمالکم، خدا تمہارے اعمال کی اصلاح کر رہا ہو. اس میں ایک اور نقطہ بھی ہم پر کھول دیا خدا تعالیٰ نے کہ خدا کے نام پر تقوی اختیار کر کے جو لوگ اصلاح کی کوشش کرتے ہیں، ان کے ذہن میں کہیں دور کبھی یہ خیال نہیں آتا کہ ہم نے یہ بات کر دی، ہماری کوششوں سے یہ عظیم الشان تبدیلیاں پیدا ہو. ان کو یہی دکھائی دیتا ہے یصلح لکم اعمالکم کہ اللہ ہی ہے جو اصلاح کر رہا ہے، اور چونکہ ان کی انکساری اس مقام پر پہنچی ہوتی ہے، اس لیے امر واقعہ بھی یہی ہے کہ خدا تعالیٰ براہ راست اس بات کا ضامن ہو جاتا ہے کہ ان کے ہر فعل میں برکت پڑے، ان کی ہر نصیحت نیک اثر دکھائے، اور خدا تعالیٰ معاشرے کی اصلاح کا بیڑا خود اٹھا لیتا ہے. چنانچہ اس چھوٹی سی آیت میں اس عظیم الشان مضمون کو کس شان کے ساتھ بیان فرما دیا. فرمایا قول سدید تم کرو
اے متقی ہو اور اس حدیث کا ہتھیار تم اٹھا لو اور پھل دینے کا وعدہ ہم کرتے ہیں، یصلح لکم اعمالکم ویغفر لکم ذنوبکم، لیکن یصلح لکم اعمالکم کے نتیجے میں ایک حصہ پھر بھی باقی رہ جاتا ہے، یعنی گزشتہ بدیاں، گزشتہ کمزوریوں کا نقصان تو بہرحال پھر بھی ملنا چاہیے، اور انسان کے بس میں یہ تو ہو سکتا ہے اگر وہ کوشش کرے کہ میں کچھ اصلاح کر لوں، لیکن گزشتہ کمزوریوں کے بد نتائج سے وہ قوم کو بچا نہیں سکتا. چنانچہ اللہ تعالیٰ نے اس مضمون کو آگے بڑھایا، فرمایا کہ میں صرف تمہارے نیکی کے نتیجے میں، تمہارے صاف قول کے نتیجے میں، تمہارے تقویٰ کے نتیجے میں صرف اصلاح کا وعدہ نہیں کرتا، بلکہ میں احسان کا سلوک کروں گا، صرف عدل کا سلوک نہیں کروں گا. یغفر لکم ذنوبکم، خدا تعالیٰ تمہارے گزشتہ گناہ بھی بخش دے گا، تمہاری گزشتہ کمزوریوں کو بھی دور فرما دے گا. اور پھر آگے یہ خوشخبری دی، وَمَن يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا، اور اگر تم اسی طرح خدا اور اس کے رسول کی اطاعت کرتے چلے جاؤ گے تو اتنی عظیم الشان ترقیات، اتنی عظیم الشان کامیابیاں تمہارے مقدر میں ہیں کہ ان کا تم تصور بھی نہیں کر سکتے. تمہاری نظریں کوہتان ہیں ان کا اندازہ کرنے سے، عظیم ہیں وہ کامیابی. بس میں امید رکھتا ہوں کہ جماعت ان ساری معاشرتی خرابیوں کی طرف توجہ کرے گی، اور جس طرح کہ میں نے بیان کیا ہے، تقویٰ کے ساتھ اللہ کو راضی کرنے کی خاطر اور کسی پر احسان نہ رکھتے ہوئے، نہ افراد پر نہ جماعت پر، محض اپنی ذات پر احسان کرتے ہوئے خدا کی خوشنودی کی خاطر یہ کام شروع کریں. اور یہ کام ایسا ہے جو محض تنظیموں کا کام نہیں ہے، یہ تو ہر فرد بشر کو کرنا پڑے گا، ہر مرد کو کرنا پڑے گا، ہر عورت کو کرنا پڑے گا، اور ہر بچے کو بھی جہاں تک اس کے بس میں. اللہ تعالیٰ ہمیں اس کی توفیق دے. الحمد للہ نحمدہ ونستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یہدہ اللہ فلا مضل لہ ومن یضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله. نماز جنازہ کے کچھ اعلان کرنے ہیں. نماز جمعہ اور اس کے بعد عصر کی نماز ساتھ چونکہ جمع ہوگی، اس لیے عصر کی نماز کے مان بعد چند نماز ہائے جنازہ غائب پڑھائی جائیں گی. ایک تو مکرمہ آمنہ بیگم صاحبہ اہلیہ مکرم چودھری محمد عبداللہ خان صاحب مرحوم، سابق امیر جماعت کراچی کا جنازہ ہے. یہ ہمارے امیر جماعت لاہور جو موجود ہیں چودھری امیر رسول اللہ خان صاحب، ان کی والدہ چودھری فتح محمد صاحب رضی اللہ تعالیٰ عنہ کی بھاگجا، اور چودھری فتح محمد صاحب سیال رضی اللہ تعالیٰ عنہ کی بیٹی، کئی رشتوں سے بہت ہی قابل احترام خاتون تھیں. ذاتی طور پر بھی بڑی نیکیوں سے مزین ہمارے انگلستان میں آج کل چودھری ناصر احمد صاحب سیال رہتے ہیں، ان کی بھی ہمشیرہ تھیں. اور خاص ان کی ایک خوبی یہ تھی کہ بہت ہی خوش خلق، خوش مزاج، لیکن ساتھ قول شدید سے کام لینے والی. بعض لوگ یہ سمجھتے ہیں کہ قول شدید سے کام لیا جائے تو خشک بات کی جائے اور بے مزہ بات کی جائے، لیکن یہ مطلب نہیں ہے قول شدید کا. اس لحاظ سے یہ بہت ہی اچھا نمونہ تھی
कि रिहायत ही तबीयत में मज़ा था और बहुत ही हर दिल अजीज थी, लेकिन कौले शदीद नहीं कभी छोड़ा और कौले शदीद में तलखी की बजाय एक अनोखापन, एक लज्जत पैदा कर दिया करती थी। इसलिए इस लिहाज से इनको ख़ास इम्तियाज़ था। हज़रत मुस्लिम मौलवी याद है कि इनकी बातें बहुत सुन लेते थे, क्योंकि वो बातें जो दूसरों के लिए पहुँचानी मुश्किल होती थी ये सीधी पहुँचाती ज़रूर थी, बाज नहीं आया करती थी, लेकिन ऐसे हुस्ने अदा के साथ कि हज़रत मुस्लिम मौलवी उसको हमेशा हंस कर खुशी से कबूल किया करते थे। हाँ, वो आप पर ही तनकीद हो, बहरहाल बहुत ही नुकसान पहुंचा इस ख़ानदान को ऊपर तले। पहले चौधरी जफरुल्लाह खान साहब का विसाल हुआ, फिर उनके छोटे भाई चौधरी अब्दुल्ला खान साहब का विसाल हुआ, अब अपामना मरहुमा। अल्लाह ताला ख़ानदान को सब्र जमील की तौफीक अदा फरमाए, इनके दर्जात बुलंद फरमाए, अपने कदमों में जगह दे। एक जनाजा है मुकर्रम अमतुर रहीम साहिबा अहलिया मुकर्रम गुलाम मुस्तफ़ा कालों रिटायर्ड सेक्शन ऑफिसर टैक्सेशन ऑफिसर फैसलाबाद का, ये भी खुदा तआला के फजल से मरहूम नेक मुखलिस खातून और मुसिया थी। एक जनाजा मुकर्रम कैप्टन शेर मोहम्मद साहब का है जो मॉडल टाउन लाहौर में बड़े अपने नेक मिजाज और नेक अखलाक की वजह से बड़े हर्जिल अजीज़ थे, बहुत मुखलिस इंसान थे। इनका भी अभी इतला मिली है, इनकी वफात हो गई है, इनका भी जनाजा होगा। एक जनाजा तो वफात तो पहले की हुई हुई है, लेकिन उनके बच्चे का मुझे अब ख़त मिला है। राना नज़ीर अहमद साहेब यहाँ जलसे पर तशरीफ़ लाए थे, फिर आगे अमेरिका अपने बेटे के पास चले गए और वहीं उनकी वफात हो गई। तो उनके बेटे का ख़त आया है कि चूँकि ज़ार गैर में वफात हुई है और इसलिए मेरी ख्वाहिश है कि इनके भी नमाज़ जनाजा पढ़ाई जाए, यानी नमाज जनाजा गायब पढ़ाई जाए। बहुत मुखलिस आदमी थे ये भी, अल्लाह ताला इनको भी बड़ी करामत फरमाए। एक दुआ का ऐलान करना है कि सखर में आपको इल्म है कि हमारे कई मज़लूम भाई जो कुल्लियतन बेकसूर हैं, एक झूठे सरासर झूठे बहतान के नतीजे में बड़ी देर से जेल में सूखते बर्दाश्त कर रहे हैं। और ये अजीब है दौर बदकस्मती का कि किसी ज़माने में अगरचे वो मामलात फौज तक फ़ौज की अदालत में पहुँचाए जाते थे जहाँ इंसान को ये फिक्र हो कि अगर दूसरी अदालत में गया तो इंसाफ नहीं होगा, फ़ौज से इंसाफ मिल जाएगा, अब उल्टा दौर चला हुआ है कि जहाँ जुल्म करना हो पीछे पड़कर उन मुकदमात को फौज तक पहुँचाया जाता है। वो समझते हैं सिविल अदालत से इस तरह जुल्म नहीं हो सकेगा, इसलिए फ़ौज की अदालत में पहुँचाया जाए। ये तो रुझान है, मगर खुदा करे बदजन नहीं हो, और अगर इसमें सच भी है तो अल्लाह इन लोगों को इस मामले में जुल्म की तौफीक ना अता फरमाए, क्योंकि ये मामला बहुत ही दर्दनाक है। अगर चाहे साहिवाल केस में भी जो हमारे मजलूम हैं उनके मतलब भी बार बार मैं ऐलान करता हूँ, उनकी भी बड़ी दर्दनाक हालत है, लेकिन यहाँ तो ये कैफियत है कि दो ऐसे हमारे मासूम भाई भी उसमें मुलव्वस हैं जिनके वालिद को वही सखर में इनके कैद होने से थोड़ा कुछ अर्सा पहले शहीद किया गया था, और वालिद को उस तरह ख़त्म किया गया, और अब झूठा मुकदमा बनाकर एक कि बम में बम चलाने में मुलव्वस हो, इनको इस तरह ख़त्म करने की कोशिश की जा रही है। इन संगीनी और सफाकी की कोई इंतहा होनी चाहिए, यहाँ तो कोई इंतहा नज़र नहीं आती। इसलिए दुआ करें अल्लाह ताला हक़ और इंसाफ के साथ मामला करने की तौफीक बख्शे इनको, इस कौम की आँखें खोले, ये कहाँ पहुँचेंगे जुल्म करते हुए। عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر